घटना विश्लेषण र विचार शुक्लफाटा समाचार शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। सहकर्मी चुडामणि अरियारसँगै ओम प्रकाश पाण्डेको नमस्कार। भारतसिंह एफएम 102.2 बझाङको सैपाल एफएम 100.6 बझाङको सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रो मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
सात नम्बर प्रदेशमा आगामी आर्थिक वर्ष 75-76 लागि प्रदेश सरकार 25 अर्बको हारिमा बजेट ल्याउने तयारीमा।
प्रदेश नम्बर 7 मिनी पार्लियामेन्टका रूपमा रहेको विषयगत समितिको नेतृत्व चयनका लागि तोकिएको निर्वाचन तेस्रो पटक पनि स्थगन।
जिल्ला विपद व्यवस्थापन समिति कञ्चनपुर र सबै क्षेत्रगत समूहहरू मनसुन पूर्व नै सचेत।
दार्चुला तिङ्कर सडक निर्माणका लागि विस्फोटक पदार्थ अझै पुगेन।
प्रधानमन्त्री ओलीको चीन भ्रमणमा केरुङ काठमाडौँ रेलमार्ग निर्माण बारे सहमति हुने।
सरकारले संविधान र कानून मिच्दै गए संसद छोड्ने काङ्ग्रेसको चेतावनी।
प्रदेश 7 विश्वकपको रौनक प्रदेश प्रमुख मुख्यमन्त्री सभामुख र मन्त्रीका आफ्नै रोजाई।
सुवर्ण अवसर काठमाडौँका छाला नङ कपाल सौन्दर्य तथा यौन सम्बन्धी विशेषज्ञ डाक्टर एमडी डर्माटोलोजी भेनेरोलोजी आइओएम शिक्षण अस्पताल काठमाडौँका स्वर्ण पदकद्वारा विभूषित डाक्टर विकास पौडेल निर्मल मेडिकल हल महेन्द्रनगरमा
यही असार 1 शुक्रबार आउनु हुने भएकाले
छाला कुष्ठरोग यौन रोग तथा सौन्दर्य सम्बन्धी समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राख्नुहोला। हाम्रा सेवाहरू छाला चिल्लाउने पोल्ने रातो डाबर हुने कस्मेटिकले अनुहार रातो भई पोल्ने हात खुट्टामा चिरा पर्ने लुतो शरीरमा गाँठा गुठी आउने नङको समस्या कपाल छर्ने कपाल छिट्टै फुल्ने पातलो हुँदै जाने कपाल ठाउँ ठाउँमा खाली हुने महिलाको तल्लो पेट दुख्ने सेतो पानी बग्ने फिरङ्गी यौनी चिल्लाउने पुरुषमा शीघ्र स्खलन धातु रोग यौन इच्छामा कमी असन्तुष्टि र यौन समस्याको परामर्श तथा उपचारका साथै जनावर बोट बिरुवाबाट छालामा आउने एलर्जी तथा रोगको उपचार मृगौला रोग डायबिटिज मोटोपन थाइराइड रोग मद्यपान सेवनबाट कलेजो रोगका कारणले छालामा देखिने समस्या भएमा तुरन्त सम्पर्क राख्नुहोला। सम्पर्क स्थान निर्मल मेडिकल एन्ड क्लिनिक अस्पताल रोड महेन्द्रनगर कञ्चनपुर। सम्पर्क फोन 98 48 80 13 60 र 98 48 77 61 66।
अब समाचार क्रम विस्तारमा। 7 प्रदेशमा आगामी आर्थिक वर्ष 2075-76 लागि प्रदेश सरकारले 25 अर्बको हारिमा बजेट ल्याउने भएको छ। केन्द्रीय सरकारबाट मात्र प्रदेशका लागि 21.92 करोड बराबरको सिलिङ आएको छ। यसमा प्रदेश सरकारको राजस्व र केन्द्र सरकारको शोध भर्ना समेत गरी प्रदेशको बजेट 25 अर्बको हाराहारीमा पुग्ने देखिएको हो। बजेटको पूर्व सन्ध्यामा बिहिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री बोहराले आगामी बजेटले समृद्धिको आधार तय गर्ने बताउनुभयो। देश संहितापछि पहिलो पटक प्रदेश स्तरमा आउने बजेटमा पूर्वाधार निर्माण र कृषि पहिलो प्राथमिकता पर्ने जनाइएको छ। आगामी 3-5 वर्षभित्रै प्रदेश कृषिमा आत्मनिर्भर हुने गरी बजेट ल्याइने मन्त्री बोहराको रहेको छ। मन्त्री बोहराका अनुसार प्रदेशमा बाह्य लगानी भित्राउनका लागि लगानी मैत्री नीति ल्याइनेछ। प्रदेशका व्यवसायी र सर्वसाधारणलाई मार नपर्ने गरी करको दायरा र दर निर्धारण गर्ने मन्त्री बोहराले बताउनुभयो। उहाँले प्रदेश सरकारले आउने बजेट महत्वाकांक्षी नहुने कुरामा जनतालाई विश्वस्त हुन आग्रह समेत गर्नुभयो। मानव विकास सूचकाङ्कमा पछाडि परेका यस प्रदेशका 5 जिल्ला तथा खाद्यान्न समस्या समाधान र उपभोग्य खाद्य सामग्री सहुलियत दरमा उपलब्ध गराउने जस्ता कार्यक्रमहरू बजेटले समेट्ने जनाइएको छ। बजेटमा भूमिहीन सुकुम्बा दलित मुक्त कमैया हलिया हरवा चरवा आदि वर्गको बसोबास जीविकोपार्जन र पुनर्स्थापना सम्बन्धी प्रादेशिक नीति तथा योजना निर्माण गरिने जनाइएको छ। यस्तै भूमिहीन मुक्त कमैया हलिया द्वन्द पीडित वादी तथा राजी समुदायलाई पनि सिप सिकाई उद्यमशीलता विकास गरिनेछ। विगतमा बजेट खर्च नहुने परम्परालाई तोड्न विभिन्न संयन्त्र अपनाइने समेत मन्त्री बोहराले जानकारी दिनुभयो। संघीय सरकारका डिभिजन कार्यालय स्थानीय निकायसँग पर्याप्त समन्वयन गरी काम गर्ने र बजेटको पूर्ण सदुपयोग गर्ने प्रदेश सरकारको तयारी रहेको छ। बजेटले प्रदेशका युवाको खेलकुद आकर्षण र मोहलाई पनि सम्बोधन गर्ने जनाइएको छ। प्रदेश अर्थमन्त्री बोहराका अनुसार प्रदेश सरकारले खेलकुद खेलाडी र खेल रङ्गशालाको विकासमा जोड दिनेछ। अन्य प्रदेशहरूको तुलनामा प्रदेश नम्बर 7 पछि रहेको छ। त्यसैले पनि सीमित बजेटमा प्रदेशवासीका अपेक्षा पूरा गर्न प्रदेश सरकारलाई ठूलो चुनौती रहेको छ। तर प्रदेश सरकारले भने जनअपेक्षा सम्बोधन गर्न बजेट पूर्ण सफल हुने दावी गरेको छ।
प्रदेश सातमा मिनी पार्लियामेन्टका रूपमा रहेको विषयगत समितिको नेतृत्व चयनका लागि तोकिएको निर्वाचन तेस्रो पटक पनि स्थगन भएको छ। सभामुख अर्जुन बहादुर थापाले बिहिबारका प्रदेश सातमा रहेका चारवटै विषयगत समितिहरूको सभापति चयन हुने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरेका थिए। निर्वाचनका लागि बुधबार मनोनयन दर्ताको समय तोकिएको थियो, तर एक दिन अघि नै प्रदेश सभा सचिवालयले निर्वाचन कार्यक्रम स्थगन भएको सूचना टास गरेको हो। प्रदेश सातमा रहेको विधायन तथा प्रदेश मामिला समिति, अर्थ विकास तथा प्राकृतिक समिति, सार्वजनिक लेखा समिति र सामाजिक विकास समिति पाँच महिनादेखि नेतृत्वविहीन छन्। नेतृत्वका लागि पछिल्लो पटक सभामुख अर्जुन बहादुर थापाले जेठ 30 गते मनोनयन र 31 गते निर्वाचन मिति घोषणा गरेका थिए। आवश्यक तयारी नभएको भन्दै सत्तारूढ दलले थप समय माग गरेपछि निर्वाचनको मिति सारिएको सभामुख थापाले बताउनुभयो।
जिल्ला विपद व्यवस्थापन समिति कञ्चनपुर र सबै क्षेत्रगत समूहहरू मनसुन पूर्व नै सचेत भएका छन्। कञ्चनपुर जिल्लाका क्षेत्रगत सङ्घ संस्था र सरकारी निकायहरू मनसुन पूर्व नै सचेत भएका हुन्। मनसुन पूर्व तयारीका लागि बाढी कृत्रिम नमुना अभ्यास तयारीबारे विषयगत क्षेत्रको एक दिने कार्यशाला गोष्ठीको आयोजना गर्दै सबैले विषयगत क्षेत्रहरूले प्रत्येक वर्ष जसो आफूहरू तयार रहेको जानकारी दिँदै सामान्य खालको बाढीको अवस्थामा आफूहरूले खोज तथा उद्धारको कार्य गर्न सक्ने बताउँदै ठुलो विपदका लागि केही स्रोत साधनको अभाव रहेको जनाएका थिए। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आफूसँग तालिम प्राप्त मानवीय स्रोत भएको जनाउँदै केही अन्य सहायक स्रोतहरूको अभाव रहेको दर्शाएका छन्। त्यसै गरी जिल्ला रेडक्रस कार्यालयले बाढीका बेला विभिन्न क्षेत्रमा सामान ढुवानी गर्नका लागि अप्ठ्यारो पर्ने भएको हुँदा विभिन्न ठाउँमा आवश्यक राहत सामग्री तथा खोज तथा उद्धार सामग्री सञ्चय गर्नका लागि सेफ हाउसको अभाव रहेको जनाएको थियो। साथै कार्यक्रममा जे जस्तो अभावमा बिचमा पनि आगामी दिनमा स्रोत साधनको व्यवस्थाका लागि सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धतासहित वर्तमान अवस्थामा भएकै स्रोत साधनको प्रयोग गर्दै बाढी आएमा सबैले सक्रिय भएर काम गर्ने प्रतिबद्धता समेत जाहेर गरिएको थियो। कार्यक्रममा बाढी पूर्व नै सचेत हुनका लागि बाढी मापन केन्द्र टाढा भएको, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रलाई चुस्त दुरुस्त बनाउनु पर्ने, पूर्व सूचना प्रणालीलाई चुस्त दुरुस्त राखिनुपर्ने लगायतका मागहरू गरिएका थिए। जिल्ला विपद व्यवस्थापन समिति कञ्चनपुरको आयोजनामा भएको कार्यक्रममा सभापति प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का रहनु भएको थियो। विशिष्ट अतिथिमा जिल्ला समन्वयन समितिका सभापति फैरु तामाङ रहनु भएको थियो। कार्यक्रममा जिल्ला समन्वयन समितिका उपसभापति सानुमाया बुढ थापा महर लगायतका जिल्लाका सबै सरकार क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। एनएनएसडब्ल्यूले सहजीकरण गरेको कार्यक्रममा आउँदो मङ्गलबार मनसुन पूर्व तयारीका लागि बाढी कृत्रिम नमुना अभ्यास गर्ने समेतको निर्णय गरिएको एनएनएसडब्ल्यूका हिमालय थापाले जानकारी दिनुभयो।
कैलालीका उपभोक्ता समिति र ठेकेदारहरू असारे विकासको चटारमा छन्। धनगढी उपमहानगरपालिकाले चालू आर्थिक वर्षका लागि दर्जनौ योजना कार्यान्वयनमा ल्याएको छ। असार 25 पछि भुक्तानी रोकिने डरले उपभोक्ता समिति र ठेकेदारले अहिले योजना निर्माणको कामलाई तीव्रता दिएका छन्। कतिपय ठेकेदार र उपभोक्ता समितिले कामदार र उपकरण अभावले निर्माणमा ढिलाइ भइरहेको दावी गरेका छन्। बढीमा 1.5 किलोमिटरका सडक, कालोपत्रे, ग्राइबेल, ढल, नाली र कलबट निर्माण जस्ता साना काम ठेकेदार र उपभोक्ता समिति मार्फत हुने गरेका छन्। उनीहरूसँग आफ्ना उपकरण र कामदार नहुने भएकाले तोकिएको समयमा काम सम्पन्न गर्न अप्ठ्यारो परेको छ। चालु आर्थिक वर्षमा विकास बजेटमा परेका योजना सम्पन्न नगर्नेमा कैलालीका 70 भन्दा बढी कार्यालय रहेका छन्। ढिलो गरी सम्झौता भएका योजनाको निर्माण अवधि छोटो हुने र वर्षेनी बजेट फ्रिज हुने लगायतका समस्या छन्। धनगढी उपमहानगरमा ग्राइबेल, सडक, कालोपत्रे, कलबट र ढल नाली निर्माणका अधिकांश योजना असार मसान्तमा सम्पन्न हुने गरी धमाधम निर्माण भइरहेका छन्। धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्षका करिब 500 साना ठुला योजनामध्ये 70% निर्माण जेठ लागेपछि सुरु गरेको थियो। अझै केही बाँकी काम असारमा पनि सुरु हुनेछन्। महानगरपालिकाले चालु आर्थिक वर्षको विकास योजनालाई कुल उपमहानगरपालिकाले चालु आर्थिक वर्षको विकास योजनातर्फ कुल 88,85,84,000 बजेटमध्ये हालसम्म करिब 50,10,26,000 रुपियाँ विभिन्न योजना निर्माणमा खर्च गरेको छ। उक्त विवरण अनुसार धनगढी उपमहानगरपालिकाले आर्थिक वर्षको बाँकी रहेको एक महिनामा करिब 40 करोडका कामहरू अझै सम्पन्न गर्न बाँकी नै देखिन्छ।
समाचारमा अब पालो भएको छ रिपोर्टको। कञ्चनपुरमा रहेका भूमिहीन सुकुम्बासीहरूको समस्याका बारेमा तयार पारिएको एक रेडियो रिपोर्ट अबको प्रस्तुतिमा।
विगतमा पटक पटक सुकुम्बासी समस्या समाधान आयोग बने र भूमिहीन परिवारलाई बसोबासका लागि जग्गा प्रदान गरे पनि यो समस्या जिउका त्यौँ छ। अझै पनि कञ्चनपुरमा सुकुम्बासी भूमिहीन परिवारको संख्या करिब 1600 रहेको कुरा भूमि अधिकार मञ्चका कार्यक्रम संयोजक राम बहादुर चुनारा बताउनुहुन्छ।
यो तथ्याङ्क हामीले अहिले चाहिँ कञ्चनपुर जिल्लाको अहिले भूमि अधिकार मञ्चको कार्यक्षेत्र भनेको भीमदत्त नगरपालिका, बेदकोट, बेलडाँडी गाउँपालिका, बेलौरी, र शुक्लाफाटा कृष्णपुर र लालझाडी गाउँपालिका रहेको छ। हामीले त्यति क्षेत्रमा चाहिँ अध्ययन गरेको छौँ र त्यो क्षेत्रमा अहिले हामी भूमि अधिकार मञ्चमा आबद्ध चाहिँ 1630 घरधुरी रहेको छ र यो भूमि अधिकार मञ्चले अहिलेको नयाँ सन्दर्भमा जुन चाहिँ स्थानीय तहलाई चाहिँ एउटा लगत लिने चाहिँ जिम्मेवारी उसको अधिकार क्षेत्रमा रहेको छ, अब भूमि अधिकार मञ्चले स्थानीय तहसँग समन्वय सहकार्य गरेर चाहिँ यसको वास्तविक तथ्याङ्क लिने योजना रहेको छ।
सुकुम्बासीहरूको समस्या कस्तो छ भनी प्रश्न गर्दा राम बहादुर चुनौरा यस्तो जवाब दिनुहुन्छ।
कञ्चनपुरको हकमा भन्नुपर्दा म भूमिहीन सुकुम्बासीबाट सुरु गर्छु। भूमिहीन सुकुम्बासी अहिलेको विगतदेखि अहिलेको अवस्थामा शिविर खोलाको छेउ र आफन्तको जग्गामा अर्खाको जमिनमा घर छाप्रो हालेर बसिरहेको अवस्था र ती समुदाय ती व्यक्ति ती पीडितहरूको अवस्था दयनीय छ। किनभने खोलाको छेउमा बसेका छन् र वन सामुदाय वनको छेउमा बसेका छन्। उनीहरूलाई चिन्ता छ कि कतिखेर चाहिँ सामुदाय वनले हटाउँछ, कतिखेर सामुदाय वनले हटाउँछ र कतिखेर त्यो चाहिँ खोलामा बाढी आएर विस्थापित हुन्छौ भन्ने अवस्थामा रहेकाले भूमि सुकुम्बासीको यस्तो समस्या रहेको छ।
सुकुम्बासीहरूको संख्या बढ्नुको कारण बताउँदै फेरि कार्यक्रम संयोजक राम बहादुर चुनारा।
भूमि सम्बन्धी सुकुम्बासी आयोग बने, हलियाका समिति बने, आरक्षी पीडितका आयोग समितिहरू बने र यो विगतदेखि समस्या समाधानका लागि प्रयास धेरै पटक गरिए र केही सरकारवालाको सहमतिमा केही नीति नियम बने र त्यसअनुसार केही हदसम्म व्यवस्थापनको पाटोमा सुधार आएको छ। भूमिको समस्यामा चपेटामा परिरहेका समुदायको समस्या समाधान नहुनुको कारण एउटा के प्रमुख रहेको छ भने यहाँ कञ्चनपुर जिल्लामा रहेका सरकारवाला निकाय, राजनीतिक दल, सरकारी कार्यालय, सङ्घ संस्था लगायतका विभिन्न क्षेत्रगत पीडितहरूमा पनि यो एकरूपता नआउनु, समस्या समाधानका लागि राजनीतिक दल पछि उहाँहरूको धारणा फरक रहेको छ।
सुकुम्बासी समस्या समाधानका लागि सरकारले कस्तो नीति नियम बनाउँदा राम्रो होला भनी सोध्दा कार्यक्रम संयोजक राम बहादुर चुनारा यस्तो जवाब दिनुहुन्छ।
भूमिको समस्या समाधानका लागि स्थानीय तहदेखि तपाईँको प्रदेश र केन्द्र तहसम्म अधिकार दिएको छ। यसमा सर्वप्रथम त एउटा खुसी, हामी भूमि अधिकारबाट वञ्चितहरूका लागि एउटा खुसीको वातावरण भएको छ र अब यसमा चाहिँ सुरुवातमा भन्नुपर्दा परिवेश विश्लेषण गर्न जरुरी छ। जस्तो यो परिवेश विश्लेषण भन्नाले स्थानीय तहमा वडा, नगरपालिका, गाउँपालिका तहमा चाहिँ भूमिहीन सुकुम्बासी, ऐलानी पीडित, अवस्थित बसोबासी, मुक्त कमैया, हलैया, आरस्य पीडित, हरुवा चरुवा लगायतका पीडित व्यक्तिहरू कति छन् त भन्ने एउटा लगत लिनुपर्छ। त्यो सँगसँगै भूमि र भूमिको उपयोग कसरी भएको छ स्थानीय तहमा, ओडामा कसरी भएको छ, गाउँटोलमा कसरी भएको छ, त्यसको रेकर्ड चाहिँ ओडा र नगरपालिका गाउँपालिका लिनुपर्छ। कृषि र भूमि सुधारका चाहिँ योजना बनाएर कार्यान्वयन गर्नुपर्ने हुन्छ। अर्को तहमा भूमिको संरक्षण र उपयोगमा जोड दिनुपर्छ।
साँच्चीकै सुकुम्बासी समस्या समाधानका लागि सबै एकजुट हुनुपर्ने आवश्यक देखिन्छ। शुक्लाफाटा समाचारका लागि दान सिंह डङ्गौरा।
समाचारमा को पाल्नु भएको छ श्रोता विचारको। बढ्दो रूपमा रहेको सुकुम्बासी समस्या समाधान गर्न सङ्घ, प्रदेश र स्थानीय तहहरूले के कस्ता कामहरू गर्नुपर्ला भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
विगतमा पटक पटक सुकुम्बासी समस्या समाधान
अब यो त सुकुम्बासी समाधानको लागि त प्रदेशबाट, सङ्घीयबाट, स्थानीयबाट पहल गर्नुपर्ने कुरा नै आयो। सबभन्दा पहिले त सुकुम्बासी भन्दा पनि यहाँ पहिचान भएको छैन, सुकुम्बासी को छ भन्ने कुरा थाहा छैन। वास्तविक सुकुम्बासीको पहिचान नगरिकन समस्या समाधान होला जस्तो त मलाई लाग्दैन। अथवा घरमा केही नभएका छन् कि, कहीँ भएर आएर बसेका हुन् कि, त्यस्ता कुराहरूलाई छानबिन गरेर मात्रै त्यो अगाडि बढाउँदा राम्रो होला जस्तो लाग्छ मलाई।
हेर्नुहोस्, भवान सिंह विष्ट। सुकुम्बासी समस्या समाधान गर्नुको लागि स्थानीय तहदेखि नै यसको चाहिँ एउटा किसिमको आयोग जस्तो बनाएर प्रतिवेदन बनाएर प्रदेश हुँदै सँगसम्म जानु पर्यो र वास्तविक कुन चाहिँ सुकुम्बासी हो यकिन गरेर त्यसलाई चाहिँ त्यस्तो सुविधा दिएर त्यसलाई चाहिँ समाधानको बाटोमा जानु पर्यो।
निन्दे सरकी सुकुम्बासी संविधान गर्नको लागि यस्तो देखा परेको जस्तो नजरमा छ। बहुत जसो सुकुम्बासी जसका तसाई ढुक्क बसेका गरे अनि सुकुम्बासी नभएकाले पहिला पाउने त्यस्तो, यसको लागि सरकारले छनौट गरेर उसको घर परिस्थिति घर दैलो गएर उसको नाम चढाएर छ वा छैन भनेर छनौट गरेर गरेपछि तब सुकुम्बासी संविधान होला। यस अब सुकुम्बासी उसा उस्तै रहन्छन्, जसको घर जग्गा छ उही सुकुम्बासी भएर अगाडि पाइहाल्छन्, सुकुम्बासी जसा तसाइ छन् संविधान हुने र हुने कसरी, यसको लागि सरकारले छानबिन गरेपछि होला।
स्वागत, अहिलेसम्म सुकुम्बासी समस्या समाधान भएको छैन। वास्तवमा सुकुम्बासी समस्या समाधान गर्नलाई सरकारले वास्तविक सुकुम्बासी को हुन् त भनेर पहिचान गरेर अहिलेको स्थानीय सरकारले माथि केन्द्र सरकारसम्म समाधान गर्ने भन्ने उहाँ केन्द्रसँग सरसल्लाह गरेर हुन्छ भन्नेतिर लाग्नु पर्यो।
घटना विश्लेषण र विचार शुक्लफाटा समाचार। तपाईँ अहिले शुक्लफाटा एफएम 99.4 मेगाहर्ज, बारासिंह एफएम 102.2, बझाङको सेपाल एफएम 100.6, बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको, विश्रामपछि पुनः आउनेछ।
ज्यादा ज्यादा अब फुर्ती ज्यादा, तुरुन्तै मस्तिष्क र शरीरमा फुर्ती ज्यादा, ग्लुकोभिटा पाउडरले दिन्छ सबलाई सबै ज्यादा। एक किलो ग्लुकोभिटाको साथमा पाउनुहोस् 250 ग्राम ज्यादा अनि 500 ग्राम ग्लुकोभिटा किन्दा लिनुहोस् एउटा दोहोरो स्टिल चम्चा फ्री।
विश्वासका हर पाइलामा आनन्द क्षणहरूमा, खुसीका पलहरूमा, जोस छ जिन्दगीको, हुन्छ म्याजिक पल पलमा।
लेटेस्ट टेक्नोलोजीबाट उत्पादित म्याजिक फुटवेयर धेरै रेन्जहरूमा उपलब्ध, आकर्षक डिजाइन भएको सबैलाई उपयुक्त म्याजिक फुटवेयर पल पलमा हुन्छ म्याजिक।
कृष्णपुर नगरपालिका कञ्चनपुरको अनुरोध।
वर्षा र गर्मीयामसँगै पानीजन्य रोग र कीटजन्य रोग फैलन सक्ने सम्भावना धेरै हुन्छ। समयमा हामीले यी सरुवा रोगबाट बस्ने उपाय नअपनाएमा तपाईँ हामीलाई पनि सर्न सक्छन्। जस्तै झाडा पखाला, आउँ, टाइफाइड, जन्डिस जस्ता रोगहरू दूषित पानी र दिसा पिसाबको संसर्गबाट सर्छन् भने मलेरिया, कालाजार, हात्तीपाइले र स्क्रब टाइफस जस्ता रोगहरू भेक्टार वा लामखुट्टे र भुसुना संक्रमित व्यक्तिबाट स्वस्थ व्यक्तिमा सर्ने गर्दछन्। यी रोगबाट बच्नको लागि तपाईँ हामी आफ्नो र अरूको स्वास्थ्यप्रति स्वस्थकर जीवनशैली अप्नाउन जिम्मेवार हुनुपर्दछ।
दूषित पानी जन्य रोगहरू, झाडा पखाला, आउँ, टाइफाइड र जन्डिस जस्ता रोगहरूबाट बच्न के गर्नुपर्छ?
सधैँ सफा र उमालेको पानी वा फिल्टर गरेको पानी पिउने, फोहर छोइसकेपछि खाना खानुभन्दा अगाडि र खाना पकाउनुभन्दा अगाडि मिची मिची साबुन पानीले हात धुने बानीको विकास गर्ने,
बासी सडे गलेका झिङ्गा भन्केका खानेकुराहरू नखाने, बजारमा खुला ठाउँमा पकाएर नछोपी राखेका रङ मिसावट गरेका खानाहरू नखाने, झाडा पखाला लागेको बिरामीलाई जीवनजल खुवाउने,
साबिकको भन्दा बढी झोल कुराहरू खाने र 5 वर्ष मुनिका बाल बालिकाहरूलाई पखाला लागेमा 10 दिनसम्म 1-1 जिङ चक्की खुवाउने,
नजिकको स्वास्थ्य चौकीमा समयमै जाँच गराउने,
कीटजन्य रोग जस्तै औलो, कालाजार, हात्तीपाइले, स्क्रब टाइफस जस्ता रोगबाट बच्नको लागि के गर्न सकिन्छ?
औलो, कालाजार र हात्तीपाइले रोगबाट बच्न सधैँ झुलको प्रयोग गर्ने,
लामखुट्टे भगाउने मलम लगाउने,
लामखुट्टे भगाउने धूपको प्रयोग गर्ने,
पुरा बाउला भएको लुगा लगाउने,
घर वरिपरि पानी जम्न नदिने,
आफ्नो घरमा प्रयोग भएका बोतल, टायर, फ्रिज, कुलर, बाल्टी, घरको छतमा फालेका पानी जम्ने खालका पुराना भाँडाकुँडा नष्ट गर्ने।
याद राख्नुहोस्, सबै ज्वरो औलो होइन, बिना ज्वरो औलो हुँदैन। ज्वरो आएका बिरामीलाई स्वास्थ्य संस्थामा औलोको परीक्षण गर्नुपर्छ।
जनचेतनाका लागि कृष्णपुर नगरपालिका गुलरिया कञ्चनपुर।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। प्रदेश 7 का 9 वटै जिल्लाका बादी समुदायका नागरिकहरूले मुख्यमन्त्री कार्यालय, प्रदेश प्रमुख कार्यालय सहित अन्य 5 वटा मन्त्रालयमा ज्ञापन पत्र बुझाएका छन्। बादी समुदायको उत्थानका लागि सङ्घीय सरकारले व्यवस्था गरेको भन्दै बादी अधिकार सङ्घर्ष समितिले ज्ञापन पत्र बुझाएका हुन्। उनीहरूले मुख्यमन्त्री कार्यालय, सामाजिक विकास मन्त्रालय, वन मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र प्रदेश प्रमुखको कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन्। बादी अधिकार सङ्घर्ष समितिले बादी समुदाय बसेको स्थानमा उचित आवासको व्यवस्था, परिचय पत्र क्षमताका आधारमा सामाजिक सुरक्षा भत्ता भरण पोषण सहित निशुल्क शिक्षाको व्यवस्था हुनुपर्ने माग राखेका छन्। त्यस्तै वादी समुदायका बालबालिकालाई सुरक्षा निकायमा भर्ना, प्रदेश स्तरीय वादी समुदाय उत्थान विकास समिति गठन हुनुपर्ने माग राखिएको जिल्लावादी अधिकार सङ्घर्ष समिति कैरालीका सचिव नन्दराम वादीले जानकारी दिनुभयो।
दार्चुला तिङ्कर सडकले गत जेठ 22 गते जिल्ला प्रशासन कार्यालयमा 7 दिनभित्र 10 टन विस्फोटक पदार्थ पुग्ने प्रतिबद्धता गरे पनि प्रतिबद्धता गरेको 8 दिनमा समेत विस्फोटक पदार्थ पुगेको छैन। ठेक्का लिएर काममा लापरवाही गर्ने कार्यालयलाई बोलाएर प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले प्रतिबद्धता गराउनु भएको थियो। विस्फोटक पदार्थ अभावमा 3 वर्षदेखि दार्चुला तिङ्कर सडक निर्माणको काम अलपत्र परेको छ। त्यसैगरी जिल्ला प्रहरी कार्यालय दार्चुलाले जिल्लामा कार्यरत प्रहरी सुधार गर्ने भन्दै 21 बुधे आचार संहिता जारी गरेको छ। जिल्लाभरका माथतका प्रहरीको लागि भन्दै 21 बुधे आचार संहिता सार्वजनिक गरिएको हो। प्रहरी नायब उपरीक्षक नवराज अधिकारीद्वारा प्रकाशित निर्देशनात्मक आचार संहिता मातहतका सबै प्रहरीले अनिवार्य रूपमा पालना गर्नुपर्ने उल्लेख गरिएको छ। यो आचार संहिता लागू भएपछि प्रहरीले ड्युटीको बेला सामाजिक सञ्जालमा नेट चलाउन तथा गीत भिडियो सुन्न हेर्न प्रतिबन्ध लगाइएको छ। ड्युटीमा खटिँदा ध्यान अन्यत्र जाँदा कार्य सम्पादनमा असर पर्ने भन्दै आचार संहिता कडाइका साथ कार्यान्वयन गरिने डिएसपी अधिकारीले बताउनु भयो। यसै गरी मादक पदार्थ सेवन गर्न नपाइने, अत्याधिक मदिरा सेवन गरेको, अशक्त घाइते तथा मानसिक स्थिति ठिक नभएको व्यक्तिलाई प्रहरीले नियन्त्रणमा नलिने र हिरासतमा समेत नल्याउने नियम बनाइएको छ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेपाल विद्यार्थी सङ्घ कञ्चनपुरले निरन्तर आन्दोलन गर्दै आएको छ। सरकारले पेट्रोलियम पदार्थ लगायतमा गरेको मूल्यवृद्धि फिर्ताको मागसहित आन्दोलनरत नेपाल विद्यार्थी सङ्घले आज पनि सदरमुकाम महेन्द्रनगरमा सशक्त आन्दोलन गरेको छ। गत सातादेखि चरणबद्ध आन्दोलनमा रहेका विद्यार्थीले नारा जुलुस प्रदर्शनसहित प्रधानमन्त्री ओलीको पुतला दहन गर्ने कार्यक्रम अन्तर्गत सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसको गेटबाटै नाराबाजीसहित बजार क्षेत्र पुगेका थिए। देशव्यापी रूपमा सरकार विरुद्ध आन्दोलन गरिरहेको नेभी सङ्घले समेत चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम गर्दै आएको छ। यसअघि ठाउँ ठाउँमा मसाल जुलुस, सिटी जुलुस लगायतका विरोधका कार्यक्रम गर्नुका साथै प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र समेत बुझाएको विद्यार्थी नेताहरूले जानकारी दिएका छन्। राष्ट्रवादको नारा लगाउँदै सत्तामा पुगेको सरकारले जनताको हित विपरीत काम गरेकाले आन्दोलित हुनु परेको नेपाल विद्यार्थी सङ्घले जनाएको छ। उता प्रशासनले आन्दोलनका बेला अवाञ्छित क्रियाकलाप हुन नदिन बजार क्षेत्र तथा चोकहरूमा सुरक्षा व्यवस्था कडा गरेको छ।
बाजुराको गौमूल गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविका हुन एसईई परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने मापदण्ड बनाएको छ। स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा काम गर्ने व्यक्ति पढे लेखेको र औषधि चिन्न र भनेको सल्लाह कार्यान्वयन गर्न सक्ने हुनुपर्ने भन्दै गाउँपालिकाले मापदण्ड बनाएको हो। अनिवार्य एसईई परीक्षा उत्तीर्ण गरेको वा सोभन्दा बढी पढेको महिलाहरूलाई मात्र अवसर दिने तयारी गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत अङ्गत महतले बताउनु भयो। गाउँपालिकाले पुराना सबै स्वयंसेविकालाई सम्मानका साथ विदाई गरी नयाँ महिलाहरू अवसर दिने निर्णय गरेको छ। गाउँपालिकामा रहेका 6 वडामा कार्यरत 25 महिला स्वास्थ्य स्वयंसेविकालाई 20,000 नगदसहित दोसल्ला ओढाएर गाउँपालिकाले विदाई समेत गरेको छ। गाउँको स्वास्थ्य अवस्थालाई सुधार ल्याउन सहयोग गर्ने र स्वास्थ्य कर्मी र स्वास्थ्य संस्थाको सल्लाह अनुसार काम गर्न सक्ने व्यक्तिलाई छनौट गर्ने गरी तयारी भइरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिश बिकाले जानकारी दिनुभयो।
छाउपडी कोठमा ज्यान गुमाएका अछाम तुर्माखात गाउँपालिका वडा नम्बर 4 18 वर्षका पार्वती बुढाको आज जिल्ला अस्पताल अछाममा पोस्टमार्टम गरिएको छ। शनिबार छाउगोठमा सुतेको बेला राति सर्पको टोकाइबाट ज्यान गुमाएका पार्वतीको परहरूले शव उत्खनन गरी पोस्टमार्टम गरेको हो। गए राति 12 बजे शव सदरमुकाम मङ्गलसेन पुर्याइएपछि आज पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको र रिपोर्टमाथि आवश्यक जाँचबुझ भइरहेको अछामका प्रहरी प्रमुख डिएसपी रुकेश तण्डुकारले जानकारी दिनुभयो।
कञ्चनपुरमा सहकारीमा युवाहरूको भूमिका विषयको एक दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। सहकारी बजारको व्यवस्थापन गर्ने, घरेलु उत्पादनको बजारीकरण गर्ने, बचत परिचालन गर्ने र परम्परागत व्यवसायलाई व्यवसायीकरण गर्ने उद्देश्यका साथ निगला सैनी बहुद्देश्यीय सहकारी संस्थाको आयोजनामा र भीमदत्त नगरपालिकाको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।
अब के राष्ट्रिय खबर। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा केरुङ काठमाडौँ रेलमार्ग निर्माण, दुई देशका परराष्ट्र मन्त्रालय बीच संयन्त्र स्थापना लगायतका विषयमा सम्झौता हुने भएको छ। प्रधानमन्त्री ओली आगामी असार 5 गतेदेखि चीन भ्रमणमा जाँदै हुनुहुन्छ र सुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानीमा नेपाल चीन मैत्री पुल निर्माण, नेपालको उत्पादन क्षमता अभिवृद्धि सम्बन्धमा नेपाल र चीनका अर्थ मन्त्रालय बीच सहकार्य, ऊर्जा सहायता तथा सीमापार प्रसारण लाइन निर्माण गर्ने बारेमा पनि समझदारी पत्रमा हस्ताक्षर हुने परराष्ट्र मन्त्री प्रदीप गेवालीले जानकारी दिनुभयो।
you सरकारले संविधान ऐन कानून नियम मिस्न थालेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संसद छोडेर जनतामा जाने चेतावनी दिएको छ। मन्त्रीले आफू अनुकूल काम नगरे जेल हाल्ने चेतावनी दिँदै चौतर्फिक रूपमा थर्काउन थालेको भन्दै काङ्ग्रेसले आपत्ति जनाएको हो। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै काङ्ग्रेस सांसद डाक्टर मिनेन्द्र रिजालले संसदमा काङ्ग्रेसको उपस्थिति कमजोर भए पनि जनमत बुझ्न चेतावनी दिँदै संसदबाट विधि विधान र संविधान पालना नभए संसद छाड्ने अवस्था आउने चेतावनी दिनुभयो। सांसद रिजालले पत्रकारले सोधेको प्रश्नमा चित्त नबुझेर कार्यक्रम बन्द गराउने सरकार अधिनायक बाद नभएर के हुन सक्छ भनी प्रश्न गर्नुभयो। काङ्ग्रेसकै सांसद मीन विश्वकर्माले सरकारलाई नियम कानून र संविधान अनुसार काम गर्न आग्रह गर्दै सभामुख र उपसभामुख फरक दलबाट हुने संवैधानिक व्यवस्थालाई दलीय स्वार्थमा अपव्याख्या गरिएको भन्दै आपत्ति जनाउनु भयो। उहाँले सरकार स्वेच्छाचारी बन्दै गएको आरोप पनि लगाउनु भयो। बजेटमाथिको छलफलमा भाग लिने क्रममा विपक्षी संसदले सरकारको चर्को आलोचना गरेका छन्। सत्तारूढ दलकै संसदले पनि सरकारले ल्याएको बजेट अर्थहीन भएको बताएका छन्।
अब खेल खबर। आजबाट सुरु हुँदै गरेको 2018 फिफा विश्वकप फुटबलको रौनक सबैतिर रहेको छ। प्रतियोगिता रसियामा हुन लागेको भए पनि यसको प्रभावबाट नेपाल पनि अछुतो रहन सकेको छैन। प्रदेश नम्बर 7 विश्वकप फुटबलको रौनक बढ्दै जान थालेको छ। सर्वसाधारण नागरिकसँगै नीति निर्माणको तहमा रहेका र 7 प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूलाई समेत विश्वकपको रौनकले छोएको छ। कार्यव्यस्तताले विगतमा जस्तो समय मिलाएर हेर्न नपाए पनि उनीहरूले विश्वकपमा आफूले रुचाएको टिमले जितोस् भन्ने चाहना व्यक्त गरेका छन्। अधिकांशको रुचाइमा ब्राजिल। प्रदेश नम्बर 7 प्रदेश प्रमुख मोहनराज मल्लले आफ्नो रोजाएको टिम ब्राजिल रहेको बताएका छन्। प्रदेश प्रमुख मल्लले यसपटकको विश्वकपको उपाधिका लागि ब्राजिल पहिलो दावेदार हो जस्तो लाग्छ बताउनु भएको छ। खेलाडीको समन्वयनका कारण आफू ब्राजिलको समर्थक रहेको उहाँको भनाइरहेको थियो। प्रदेश नम्बर 7 मुख्यमन्त्री त्रिलोचन भट्टको रोजाएको टिम पनि ब्राजिल नै रहेको बताएका छन्। ब्राजिलका नेमार उनलाई उत्कृष्ट खेलाडी लाग्दछन्। सभामुख अर्जुन बहादुर थापाले पनि ब्राजिलको खेल रुचाएको बताउनुभयो। आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले ब्राजिलको टिम मन पर्ने तर खेलाडी भने अर्जेन्टिनाका मेसी मन पर्ने बताउनुभयो। आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले पोर्चुगल र क्रिस्टियानो रोनाल्डोको समर्थक रहेको बताउनुभयो। भौतिक पूर्वाधार तथा योजना मन्त्री पठान सिंह बोहराले यसपटक ब्राजिलले जितोस् भन्ने चाहना रहेको बताउनुभयो। नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक तारालामा तामाङको रुझाइ भने भिन्न रहेको छ। नेपाली काङ्ग्रेसका संसदीय दलका नेता रणबहादुर रावलको रुझाइ ब्राजिल रहेको जनाइएको छ। समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक।
प्रदेश 7 आगामी आर्थिक वर्ष 75-76 लागि प्रदेश सरकार 25 अर्बको हारिमा बजेट ल्याउने तयारीमा।
प्रदेश 7 मिनी पार्लियामेन्टका रूपमा रहेको विषयगत समितिको नेतृत्व चयनका लागि तोकिएको निर्वाचन तेस्रो पटक पनि स्थगन।
जिल्ला विपद व्यवस्थापन समिति कञ्चनपुर र सबै क्षेत्रगत समूहहरू मनसुन पूर्व नै सचेत।
दार्चुला 3 सडक निर्माणका लागि विस्फोटक पदार्थ अझै पुगेन।
प्रधानमन्त्री ओलीको चीन भ्रमणमा केरुङ काठमाडौँ रेलमार्ग निर्माण बारे सहमति हुने।
सरकारले संविधान र कानून मिच्दै गए संसद छोड्ने काङ्ग्रेसको चेतावनी।
प्रदेश 7 विश्वकपको रौनक प्रदेश प्रमुख मुख्यमन्त्री सभामुख र मन्त्रीका आफ्नै रोजाइ।
हस्त यसको साथै यो समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0905-5574 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गरिनेछौँ। प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र मोहन खोजाजीलाई धन्यवाद।